रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज सुर्खेतमा लागू औषध गम्भीर बन्दै 4 महिनामा 34 जना पक्राउ सुर्खेत उपत्यकामा दैनिक 45 लाख लिटर खाने पानी अपुग
प्रधानमन्त्री ओलीद्वारा मन्त्री परिषद विस्तार 3 मन्त्रालय थप
रुसमा एउटा विमानबाट झन्डै 9,000 किलो सुन चाँदी धावन मार्गमा खस्यो
र कर्णाली क्रिकेट टोली दाङमा जारी जेसिस राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा प्रवेश नेपालगञ्जको यमगञ्ज 51 रनले पराजित
हिमाल पहाड तराई कोही छैन पराई बिहानको भेरी खबरबाट विश्वबन्धु रोकाई र डिलु रावतको नमस्कार तपाईँ हामीलाई radiobheri.com.np शोभायात्रा हाम्रो पात्र मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ
अब खबर विस्तारमा सुर्खेतमा लागू औषध गम्भीर समस्याका रूपमा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ कार्यालयले पत्रकार सम्मेलन गरी पछिल्लो 4 महिनामा 34 जना लागू औषध बिक्रीकर्ता र सेवनकर्तालाई पक्राउ गरिएको जनाएको छ सुर्खेतका प्रहरी प्रमुख एसपी उमा प्रसाद चतुर्वेदीले 28 जना ब्राउन सुगर सहित र 6 जनालाई चरेससहित पक्राउ गरेर आवश्यक कारवाही जारी राखिएको जानकारी दिनुभएको छ पछिल्लो समय लागू औषध दुर्व्यसनीको कारोबार बढिरहेको भन्दै उहाँले बिक्रीकर्ता प्रयोगकर्तामाथि निगरानी बढाइरहेको बताउनु भएको छ उहाँले बिना अनुमति घरेलु मदिरा बेच्दा घरेलु हिंसा बढ्दै गइरहेको भन्दै मदिरा नष्ट गर्ने अभियान पनि प्रहरीले जारी राखेको बताउनुभयो आर्थिक वर्ष 2074-75 को पछिल्लो 4 महिनामा नियम विपरीत काम गर्ने जिल्लाभरका 8,719 जनालाई कारवाही गरिएको र 51,35,500 रुपियाँ राजस्व सङ्कलन गरिएको प्रहरीको तथ्याङ्क छ यस्तै पछिल्लो 4 महिनामा 154 जना व्यक्ति हराइएको निवेदन परेको प्रहरीले जनाएको छ राउनेहरूमा सबैभन्दा धेरै महिला रहेका छन्
यता प्रदेश राजधानी भएसँगै प्रहरी कर्मचारीको अभाव भएको सुर्खेतका प्रहरी प्रमुख एसपी उमा प्रसाद चतुर्वेदीले बताउनु भएको छ उहाँले सुर्खेतलाई प्रदेश राजधानी तोकिएसँगै सुरक्षा चुनौती थपिएको र जिल्ला प्रहरी कार्यालयमा भएको जनशक्ति अपुग भएको उहाँको भनाइ छ अहिले प्रदेशका सबै मन्त्री तथा मन्त्री निवासमा प्रहरी कर्मचारी खटाउनु परेकाले पनि जिल्लामा भएका प्रहरी अपुग भएका हुन् हाल सुर्खेतमा 700 प्रहरी दरबन्दी भए पनि 540 मात्रै प्रहरी भएकाले पनि झनै समस्या भएको चतुर्वेदीको भनाइ छ संघीय संरचना अनुसार हरेक नगरपालिकामा डिएसपीको नेतृत्वमा 100 र गाउँपालिकामा इन्स्पेक्टरको नेतृत्वमा 70 जना प्रहरी परिचालन हुने भनिए पनि अझै दरबन्दी अनुसारको कर्मचारी नहुँदा ढिलाइ भइरहेको पनि चतुर्वेदीको भनाइ छ
सुर्खेत उपत्यकामा अहिले पनि दैनिक 45 लाख लिटर खानेपानी अपुग छ सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले जनाएको छ संस्थाको 17 साधारण सभामा संस्थाका अध्यक्ष कुलमणि देवकोटाले वीरेन्द्रनगरमा अहिले दैनिक 1,27,00,000 लिटर पानीको आवश्यकता रहेको बताउनु भएको छ अहिले वीरेन्द्रनगरमा आपूर्ति 84 लाख लिटर मात्रै आएको छ भने खरी र बोरी खोलाको पानी ल्याउँदा पनि सहज वितरण हुन नसक्ने उहाँ को भनाइ छ खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि भेरी नदीको पानी लिफ्ट गरेर वीरेन्द्रनगरमा ल्याउनु पर्ने काम अगाडि बढेको संस्थाले बताएको छ अध्यक्ष देवकोटाले चालु आर्थिक वर्षभित्र भेरी नदीको पानी लिफ्ट गरेर ल्याउने आयोजनाको जिपिआर तयार गरी काम अगाडि बढाइने बताउनुभयो सभामा कर्णाली प्रदेशका भौतिक विकास तथा योजना मन्त्री खड्गबहादुर खत्रीले पानीको समस्या समाधानका लागि सक्दो उपाय अपनाउने समेत बताउनु भएको छ सभामा जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देल वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी संस्थाका पूर्व अध्यक्ष बालाराम शर्मा लगायतको सहभागिता रहेको थियो संस्थाले आर्थिक वर्ष 2073-74 6,33,60,000 रुपियाँ आमदानी र 5,58,23,000 खर्च भएको जनाएको छ
प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबाट मन्त्री थप्दै मन्त्री परिषद विस्तार गर्नुभएको छ उहाँले नेकपा एमाले र माओवादी केन्द्रको तर्फबाट 11 मन्त्री र 4 राज्यमन्त्री थप्नु भएको हो सरकारको नेतृत्वकर्ता दल एमालेबाट 6 मन्त्री बनेका छन् भने माओवादीबाट 5 मन्त्री बनेका छन् नेकपा एमालेबाट प्रदीप गेवाली परराष्ट्र मन्त्री त्यस्तै रविन्द्र अधिकारी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री, गोकर्ण विष्ट श्रम तथा रोजगार मन्त्री, रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री, जगत विश्वकर्मा युवा तथा खेलकुद मन्त्री र शेरबहादुर तामाङ भने कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री बन्नुभएको छ। यस्तै नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन ऊर्जा जलस्रोत तथा सिंचाइ, शक्तिबहादुर बस्नेत वन तथा वातावरण, गिरिराज मणि पोखरेल शिक्षा र विज्ञान तथा प्रविधि, चक्रपाणी खनाल कृषि तथा सहकारी मन्त्री र बिना मगर भने खानेपानी मन्त्री बन्नुभएको छ। यस्तै एमालेबाट गोकुल बास्कोटा संचार तथा सूचना प्रविधि राज्यमन्त्री बन्दा, पद्मा अर्याल स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री, धनबहादुर बुढा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमा राज्यमन्त्री र माओवादीबाट रामकुमारी चौधरी कृषि तथा सहकारी राज्यमन्त्री हुनुभएको छ। नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिएका छन् भने राज्यमन्त्रीहरूले प्रधानमन्त्री ओली समक्ष शपथ लिएका छन्। मन्त्री परिषद विस्तारसँगै ओली सरकार भने 22 सदस्यीय बनेको छ।
यसैबीच मन्त्री परिषद विस्तार अघि सत्तारूढ एमाले र माओवादीले 3 मन्त्रालय थप गरेको छ। शिक्षा, विज्ञान, प्रविधि र युवा तथा खेलकुद मन्त्रालय फुटाइएको छ। अब शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय भएका छन्। यस्तै खानेपानी तथा सहरी विकासलाई फुटाएर खानेपानी र सहरी विकासलाई अलग अलग मन्त्रालय बनाइएको छ। श्रम, रोजगार तथा महिला बालबालिका मन्त्रालय फुटाएर श्रम तथा रोजगार र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय बनेको छ।
पछिल्लो समय समूह गठन गरी बचत गर्ने परिपाटीको विकास भएसँगै ग्रामीण क्षेत्रका महिलाहरू पनि आय आर्जनका काममा सक्रिय भएका छन्। छरछिमेकमा 50-100 रुपियाँ बचत गरेर सुरु गरेका यस्ता समूहले अहिले करोडौं रुपियाँको कारोबार गर्न थालेका छन्। नेपालगञ्जमा 2058 सालमा स्थापना भएको ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रले 14 वर्षमा 1 करोड बढी बचत गर्न सफल भएको छ। सुरुमा 7 महिला मिलेर खोलिएको समूहमा अहिले 1000 बढी आबद्ध भएका छन्। सुनौ नेपालगञ्जबाट पत्रकार निशु जोशीले पठाएको यो रेडियो सामग्री।
ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रका अध्यक्ष लता शर्मा महिला सशक्तिकरणका लागि यो सञ्जालको निर्माण गरिएको बताउनुहुन्छ।
घरमै काम गर्ने, चुलो चौकोमा मात्रै सीमित रहने, पैसा नकमाउने हुँदा उनीहरू पुरुषहरूबाट हेपिनु पर्ने होइन, र हामीले सोच्यौँ अब यिनीहरूलाई चाहिँ बचत गर्न लगाएर त्यो बचत चाहिँ परिचालन गरेर सानो तिनो व्यवसाय गर्न लगाएर उनीहरू आर्थिक रूपमा सक्षम भए भने चाहिँ बलियो हुन्छन् भन्ने उद्देश्यले चाहिँ हामीले यो कार्यक्रम सुरु गर्यौँ।
आवश्यक परेको बेलामा बिना धितो ऋण पाइने भएपछि यसतर्फ महिलाहरूको आकर्षण बढ्दै गएको बताउनुहुन्छ केन्द्र 3 बिलासपुरका अध्यक्ष पवित्र अर्याल।
यसमा लागेको नि 15-16 जस्तो वर्ष जस्तो भइसक्यो। पहिला बेला सुरु सुरुमा महिलाहरू कम भए पनि अब त्यसमा हामीले गर्दै जानुभएछ। यसमा चाहिँ नियमित बचत हुन्छ, जसलाई आवश्यकता पर्छ ऋण लिनुहुन्छ, अब आवश्यकता नपरे नलिने, फेरि लिने, किस्त बुझाउने, अपर 50,000-60,000 लाखसम्म चाहियो भने पनि हामीले बिना धितो ऋण पाउँछौँ। त्यो चाहिँ हामीलाई धेरै सुविधा छ।
मासिक 25 रुपियाँबाट बचत सुरु गरेका महिलाहरूले अहिले करिब 25,000 भन्दा बढी रकम बचत गरिसकेका छन्। बचतसँगै छोराछोरीको पढाइ खर्च धान्न सहज भएको बताउनुहुन्छ केन्द्र नम्बर 5 धम्बोजीका सुकमाया श्रेष्ठ।
हामी जस्तो नारीहरूलाई त घरकै समस्याबाट धेरै टरिरहेको छ। छोराछोरीको फिस तिर्नु नपुग्ला, अब के घरमा केही होला, अनि यहीबाट निकाले पनि हामीले काम टार्छु।
महिलाहरूले आफ्नै व्यवसाय नभए पनि फजुल खर्च कटाएर श्रीमानले तरकारी किन्न दिएको पैसा बचाएरै ठूलो मात्रामा रकम जम्मा गरेका हुन् केन्द्र 4 अध्यक्ष सीता काफले।
4-8 गरेर भए पनि जम्मा गरेर अब मैले अहिले 45,000 पुराछु। श्रीमानको सानो तिनो नोकरी छ, श्रीमानले तरकारी किन्न दिएको पैसा बचाएर अनि जम्मा गरेका छु।
समूहले समयमा महिलाहरूलाई क्षमता अभिवृद्धिका तालिम पनि सञ्चालन गर्दै आएको छ। समूहको तालिमले नै आफू बोल्न सक्ने भएको बताउनुहुन्छ केन्द्र नम्बर 1 अध्यक्ष विष्णुमाया बुढा।
पहिला हामी अब महिलाहरू गाउँ घरमा अब गोठला जान्थ्यौँ, घाँस काट्थ्यौँ, दाउरा काट्थ्यौँ, अब बोल्न सक्थेनौँ। समूहमा बसेपछि अनि म्याडमहरूले पनि सिकाउनु भयो, तालिम गराउनु भयो, व्यवसाय सम्बन्धी तालिम पनि बनाउनु भयो। त्यसले गर्दाखेरि अलिअलि बाहिर निस्किन सिक्यो, सबैसँग बोल्न सिक्यो।
2,00,000 रुपियाँसम्म बिना धितो ऋण लिएर महिला किराना पसल, ब्युटी पार्लर, कुखुरा पालन लगायतका व्यवसाय सञ्चालन गरेर आत्मनिर्भरको बाटोमा लागेका छन् केन्द्र नम्बर 7 रूपा विष्टले किराना व्यवसाय सुरु गरेर आत्मनिर्भर बनेको बताउनुहुन्छ।
हजुर, मैले भर्खरै अहिले निकालेछु अहिले 70,000 निकालेछु भक पसल मेरो चाहिँ दूध दही छ किराना पसल अब सबै चाउचाउहरू सबै पाइन्छ
त्यस्तै केन्द्र छ का अध्यक्ष जीवकला अधिकारी बचत गरेरै सफल उद्यमी बनिसक्नु भएको छ महिला सशक्तिकरणका लागि बचतको आवश्यकता रहेको उहाँ बताउनुहुन्छ
बचतको त एकदमै जरुरी छ आफ्नो लागि बुढेसकालको लागि एकदम आफ्नो अलग बचत गर्ने एकदमै जरुरी छ
नगरका महिलाहरूले आफूलाई आर्थिक रूपमा सक्षम र सशक्त बनाउनका लागि आफैले थालेको यो अभ्यास अन्य महिलाहरूले अनुसरण गर्न सके अर्काको मुख ताक्नु पर्ने थिएन
भेरी खबरमा खबरको सिलसिला जारी नै छ अहिलेलाई भने यो छोटो विश्राम
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ यथिन्जेल हामीले सुर्खेतमा लागू औषध गम्भीर बन्दै 4 महिनामा 34 जना पक्राउ सुर्खेत उपत्यकामा दैनिक 45 लाख लिटर खानेपानी अपुग प्रधानमन्त्री ओलीद्वारा मन्त्री परिषद विस्तार 3 मन्त्रालय थप लगायत खबर प्रस्तुत गर्यौं अब बाँकी खबर सत्यनिरूपण तथा मेलमिलाप आयोगमा 7 नम्बर प्रदेशबाट 10,583 द्वन्द पीड़ितका उजुरी दर्ता भएका छन् आयोगले दिपालमा गरिएको परिपूर्णमा दण्ड सम्बन्धी सुझाव संकलन कार्यक्रममा यस्तो बताइएको हो आयोगका सदस्य लीला उदासी खनालले तत्कालीन सशस्त्र द्वन्द्वको समयमा राज्य पक्ष तथा विद्रोही पक्षबाट पीड़ित भएका 7 प्रदेशका 10,583 जनाले उजुरी दर्ता गराएको बताउनु भएको छ उहाँले 7 नम्बर प्रदेशको अछाम जिल्लाबाट सबैभन्दा बढी 4,274 उजुरी दर्ता भएको भन्दै दार्चुलाबाट भने सबैभन्दा कम 332 उजुरी दर्ता भएको बताउनुभयो यस्तै कञ्चनपुरबाट 1,678 कैलालीबाट 1,155 बाजुराबाट 846 बैतडीबाट 831 डडेलधुराबाट 540 बझाङबाट 376 र डोटीबाट 551 द्वन्द्व पीडितका उजुरी दर्ता भएका छन् दर्ता भएका उजुरीमा केही गहन विषयमा भएको आयोगका सदस्य खनालको भनाइ छ आयोगमा डोटीका द्वन्द्व पीडितले उजुरी दर्ता गरेको वर्षौं भइसक्दा समेत आयोगले कुनै पनि छानबिन नगरेको र पीडितले कुनै पनि न्याय तथा राहत नपाएको कार्यक्रमका सहभागीले गुनासो गरेका छन्
जिल्ला प्रहरी कार्यालय सल्यानले ठूलो परिणाममा अवैध घरेलु मदिरा नष्ट गरेको छ प्रहरीले हिजो 1,166 लिटर अवैध घरेलु मदिरा नष्ट गरेको हो शारदा नगरपालिकाको खलङ्गा बरला र मधनामका विभिन्न घरबाट घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख भरत बहादुर विकले बताउनु भएको उहाँले शारदा नगरपालिका 3 वडाबाट बरामद गरिएको 236 लिटर घरेलु रक्सी 930 लिटर रक्सी बनाउन प्रयोग गरिने जाँड र 2 किलो रक्सी बनाउन प्रयोग गरिने औषधि नष्ट गरिएको बताउनु भएको छ प्रहरीले छटके जाँचका क्रममा मदिरा जन्य पदार्थ र रक्सी बनाउने भाँडाकुँडा समेत जफतमा लिएको जनाएको छ मदिरा उत्पादन गर्न प्रयोग गरिने जाँडमा सेम्पू जुटको बोरा प्रयोग गरी फलिएको प्याड सालको जुठो टपरी लगायतका फोहोर वस्तु फेला परेको प्रहरी प्रमुख विकले बताउनुभयो
जोखिममा रहेका बालबालिकाहरूको उद्धार तथा पुनर्स्थापना सम्बन्धी अभिमुखीकरण बाँकेमा सम्पन्न भएको छ अभिमुखीकरणमा जिल्ला स्थित बाल उद्धार समिति त्यस्तै बाल मैत्री स्थानीय समिति बाल संरक्षण समिति बाल क्लब सञ्जाल विभिन्न सरोकला पक्षहरूको सहभागिता रहेको छ कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापाले जोखिममा परेका बालबालिकाहरूको पुनर्स्थापनाका लागि उपमहानगरपालिका सदैव तयार रहेको बताउनु भएको छ जोखिममा परेका बालबालिकाहरूको पुनर्स्थापना तथा उद्धार चुनौतीपूर्ण भए पनि सबैले एकजुट भएर लागेमा सहज हुने उहाँको भनाइ छ जोखिममा रहेका बालबालिकाहरूको उद्धार र पुनर्स्थापनाका लागि विभिन्न विषयमा महिला तथा बालबालिका कार्यालय बाँकेका प्रमुख शोभा शाहले सहजीकरण गर्नुभयो कार्यक्रममा सहभागीहरूले बालबालिकाको उद्धार तथा पुनर्स्थापनाको कार्य कानुनी रूपमा जटिल रहेको भन्दै स्थानीय तहले सहजता ल्याउनु पर्नेमा जोड दिएका छन्
4 महिनामा काम सक्ने गरी डोल्पामा आर्थिक गणना कार्यालय स्थापना भएको छ नेपाल सरकार राष्ट्रिय योजना आयोग अन्तर्गत केन्द्रीय तथ्याङ्क विभाग राष्ट्रिय आर्थिक गणना 2075 कार्यक्रमका लागि डोल्पामा कार्यालय स्थापना भएको हो यस कार्यालयबाट डोल्पा जिल्लामा विभिन्न सरकारी कार्यालयमा आधिकारिक रूपमा दर्ता भएका फार्म फर्म, समूह, संस्थाको आर्थिक लेखाजोखा, आय व्यय सबैको तथ्याङ्क सङ्कलन गर्ने जिल्ला आर्थिक गणना अधिकृत पद्मबहादुर खत्रीले जानकारी दिनुभएको छ। जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्ष रहने गरी 11 सदस्यीय आर्थिक गणना समन्वय समिति हुने र स्थापना भएको कार्यालयले त्यसै समितिसँग समन्वय गरी कार्यक्रम गर्ने पनि गणक अधिकृत खत्रीले बताउनुभयो। यो कार्यक्रम नेपालमा पहिलो पटक लागू भएको र साबिकको कर्णाली अञ्चलको डोल्पा जिल्लामा पहिलो पटक लागू भएको हो। जुम्लामा 2050 सालमा स्थापना भएको कर्णालीको डोल्पा र मुगुले तथ्याङ्क सङ्कलन गरी जुम्लाको कार्यालयमा पेश गर्ने पनि खत्रीले बताउनु भएको छ।
नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड एनसिसीले एनसिसीको करिब 2 अर्ब रुपियाँ घोटाला प्रकरणमा 13 जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले बैंकको बोर्ड बैठक बसिरहेकै बेला एपेक्स बैंकका तत्कालीन अध्यक्ष विष्णु प्रसाद धिताल सहित 13 जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बैंकका सहायक महाप्रबन्धक ऋषिराज भट्ट सहित उच्च अधिकारी पनि रहेका छन्। चुक्त पुँजी 8 अर्ब रुपियाँ पुग्न बाँकी रहेको बैंकमा राष्ट्र बैंकले केही दिन अघि सीआईबीलाई कारवाहीका लागि पत्रचार गरेको थियो। सीआईबीले तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकले सुर्खेत र नेपालगंजका शाखाका साथै दरबार मार्ग लोकमन्थली इटहरीबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरेर 1,50,96,00,000 रुपियाँ घोटाला भएको जनाएको छ। करिब 26 जना नक्कली ऋणी तयार पारेर पुँजी अप चलन गरिएको प्रहरीको आरोप रहेको छ। खोला र बगरको जग्गा धितो राखेर नक्कली ऋण सिर्जना गरेर एपेक्स डेभलपमेन्ट बैंकले 2 अर्ब रुपियाँको ऋण जारी गरेको थियो।
नेकपा एमालेका सांसद शिवमाया तुम्बा हाम्फे उपसभामुखमा निर्वाचित हुनुभएको छ। तुम्बा हाम्फेको पक्षमा 201 मत परेको छ भने विपक्षमा 58 मत खसेको छ। प्रतिनिधि सभाको उपसभामुखका लागि वाम गठबन्धनबाट तुम्बा हाम्फेसँगै कांग्रेसका पुष्पा भूषालको उम्मेदवारी परेको थियो। भूषाललाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो। काङ्ग्रेस उम्मेद्वार भूषालको पक्षमा मात्र 61 मत खस्यो भने विपक्षमा 201 मत परेको छ।
कर्णाली प्रदेशको विकास र समृद्धिका लागि गुरी योजना बनाउने काम भइरहेको भन्दै प्रदेश सरकारले यसबारे सुझाव सङ्कलन र छलफललाई तीव्रता दिएको बताएको छ। कर्णाली प्रदेशको विकास र समृद्धिका आधार भन्दै काठमाडौँको तारे होटलमा अन्त्यक्रिया समेत गरिएको छ। यसै विषयमा हामीले वीरेन्द्रनगरमा भेटेका केही नागरिकलाई कर्णाली प्रदेशको विकास र समृद्धिका लागि भन्दै काठमाडौँको तारे होटलमा गरिने अन्त्यक्रिया कतिको उपलब्धिमूलक होलान् भनी सोधेका छौँ। सुनौ उहाँहरूको विचार आजको जनआवाजमा।
त्यो चाहिँ यहाँको देशको विकास हुनको लागि त्यस्तो गोष्ठीहरू बस्नु राम्रो नै हो, राम्रो होस् जस्तो लाग्छ। किनभने अब पहिलेबाट त्यो यहाँ विकास केही भएको छैन कर्णाली, त्यो सोच विचार राम्रो नै लाग्यो हामीलाई, त्यो धेरै राम्रो लाग्यो। गोष्ठी बसेर अनि देखावट मात्रै गरेर भएन, यहाँ पनि कार्यान्वयन गरेर देखाउनु पऱ्यो, अनि त्यो चाहिँ राम्रो लाग्नेछ हामीलाई नि।
छलफल गर्ने हो होइन, जहाँ बसेर छलफल गरे पनि हुन्छ। मूल कुरो के हुन्छ भने सोच ठुलो चाहिन्छ, सोच कतिको दायरा फुकाएर लिइन्छ होइन। एउटा तर्क के छ भन्दाखेरि गाउँमै गएर गऱ्यो भने गाउँले माहौलमा अलिकति ध्यान तानिन्छ कि भन्ने एउटा तर्क हो, तर वास्तवमा अनुभवी मान्छे ठाउँमा बसेर छलफल गर्छ भने मलाई लाग्छ फरक पर्दैन।
बाहिर ठाउँमा छलफल गर्नुभन्दा आफ्नो स्थानीय क्षेत्रमा भएका समस्याहरू विश्लेषण गरी यहीँ आफ्नो स्थानीय क्षेत्रमै बैठक बस्दाखेरि राम्रो हुन्थ्यो भन्ने मेरो विचारमा लाग्छ। जे होस् आफ्नो स्थानीयभित्र नै सबै कुरा लिएर विश्लेषण गर्दाखेरि नै समस्या समाधान हुन्थ्यो लाग्छ।
कर्णाली प्रदेशको लागि सबरी यहीँ गएर पनि अब यहीँ बसेर यहाँको विकासको लागि अब यहीँ गर्नुपर्ने हुन्छ। कर्णाली प्रदेशलाई पनि अब यहाँ कर्णाली प्रदेशको लागि अब के चाहिने राम्रो काम हुनुहुन्छ विकासको निम्ति हरे चाहिँ हुनुपर्छ भन्ने चाहिँ मेरो भावना छ।
यो कर्णाली विकासको लागि केमा चाहिँ यो हाम्रो समुदाय स्तर भौगोलिकको एउटा विशिष्ट हेरेर अनि समुदायमा बसेर त्यहाँको भौगोलिक अनुसार समुदायको इच्छा अनुसार अब के कस्तो कस्तो गर्नुपर्ने के गर्नुपर्ने हो त्यो परामर्श लिएर उहाँले काम गर्दा चाहिँ धेरै राम्रो।
ठुल्ठुलो तारे होटलमा भएका निर्णयहरू त्यति उपयुक्त लाग्दैन मलाई, जुन चाहिँ दुर्गम क्षेत्र पिछडिएको ठाउँमा होइन चाहिँ विकासदेखि पछि परेको ठाउँमा गएर त्यो भोलमै गएर त्यो छलफल गरेको भए उपयुक्त हुन्थ्यो भन्ने जस्तो लाग्छ मलाई।
फेरि खबरमा खबरको सिलसिला अझै जारी छ, अहिलेलाई भने यो अर्को छोटो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सरफेरसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबरमा लागु छ। एउटा अन्तर्राष्ट्रिय खबरतिर, रुसमा एउटा विमानबाट झन्डै 9,000 किलो सुनचाँदी धावन मार्गमा खसेको छ। तर तेल हालेर उड्ने बेलामा विमानमा ढोका अचानक खुलेपछि हजारौँ किलो सुन विमानस्थलमा अस्रल छरिएको बेलायती पत्रिका द गार्जियनले जनाएको छ। भुइँ छाड्ने बेलामा विमानभित्र रहेको सुन हल्लिएको र त्यसैको चापले ढोका खुल्दा सुन रनवेमै छरिएको रुसका अधिकारीले बताएका छन्। सुन खसेपछि विमानलाई आकस्मिक अवतरण गरी प्रहरीले विमानस्थल कब्जामा लिएर सुन सङ्कलन गरेका छन्। विमानबाट खसेको मध्ये धेरैजसो सुन भेटिएको पनि रुसी अधिकारीको भनाइ छ।
भेरी खबरमा अब लागौँ खेल खबरतिर। अपराजित यात्रा कायम राख्दै कर्णाली क्रिकेट टोलीले दाङमा जारी जेसिस कप राष्ट्रिय क्रिकेटको सेमी फाइनलमा प्रवेश गरेको छ। हिजो भएको खेलमा कर्णालीले यङगन्ज नेपाल गन्जलाई 51 रनको फराकिलो अन्तरले पराजित गर्दै सेमी फाइनल यात्रा पक्का गरेको हो। टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 167 रन बनाएको हो। कर्णालीका सूरज बोहराले 34 रन बनाउँदा दिनेश पुनले 32 र सन्दीप साईले 23 रनको योगदान दिनुभयो। 168 रन को लक्ष्य पछ्याएको यमगन्जले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 116 रन मात्रै बनाउन सक्यो। कर्णालीका विजय विष्ट र टेक सलामीले समान 2-2 विकेट लिनुभयो भने सूरज बोहराले 1 विकेट लिन सफल हुनुभयो। 16 टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले 1,25,000 हात पार्नेछ भने उपविजेताले 50,000 हात पार्ने आयोजकले जनाएको छ।
र नेपाली क्रिकेटले अहिलेसम्मकै ठूलो सफलता हात पारेको नेपाली क्रिकेट टोलीले आज छनौट प्रतियोगिताको 7 स्थानका लागि नेदरल्यान्ड सँग खेल्ने भएको छ। नेपालले 4 वर्षका लागि एक दिवसीय मान्यता पाए लगत्तै कप्तान पारस खड्काले ट्विटर मार्फत निरन्तर प्रयास र सङ्घर्षपछि ऐतिहासिक सफलता मिलेको भन्दै सबैलाई बधाई दिनुभएको छ। एक दिवसीय मान्यता पाएसँगै नेपालको क्रिकेटमा आइसिसीले अहिले गर्दै आएको सहयोग बढ्ने भएको छ भने निरन्तर रूपमा नेपाली क्रिकेट टिमले आइसिसीले खेलाउने विभिन्न खेलहरूमा पनि सहभागिता जनाउन पाउने भएको छ। जिम्बाब्वेमा जारी विश्वकप छनौट क्रिकेटमा नेपालले पापुआ न्युगिनीमाथि शानदार 6 विकेट जित र हङकङ नेदरल्यान्डसँग पराजित हुँदा नेपालले एक खेल अघि नै एक दिवसीय क्रिकेटको मान्यता पाएको हो। विश्वकप खेलेका 5 एसोसिएट देशमध्ये शीर्ष 3 एक दिवसीय मान्यता पाउने भएकाले पनि युएई, स्कटल्यान्ड र नेपालले अवसर पाएका छन्। पापुआ न्युगिनी र हङकङ भने डिभिजन 2 खटुवा भइसकेका छन्। खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतमा लागु औषध गम्भीर बन्दै 4 महिनामा 34 पक्राउ। सुर्खेत उपत्यकामा दैनिक 45 लाख लिटर खानेपानी अपुग।
प्रधानमन्त्री ओलीद्वारा मन्त्री परिषद विस्तार, 3 मन्त्रालय थप।
रुसमा एउटा विमानबाट झन्डै 9,000 किलो सुनचाँदी धावन मार्गमा खस्यो।
र कर्णाली क्रिकेट टोली दाङमा जारी जेसएस राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा प्रवेश। नेपालगञ्जको यङगञ्ज 51 रनले पराजित। हवस् तपाईँ, हाम्रो भेट अहिले 8 बजेको फेरि हाइलाइट्समा फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै बिहानको भेरी खबरबाट विश्वबन्धु रोकाए र डिलु राउत पनि बिदा हुन्छौँ। ताजा समाचार स्वस्थ मनोरञ्जनको लागि रेडियो फेरि सुन्दै गर्नुहोला। नमस्ते।